अन्यसब हामी रोमी सात अध्यायको 13-25 पदहरू यो दोस्रो खण्डलाई अध्ययन गर्नेछौ। पहिला पढौं, तब के जे असल छ त्यही मेरा लागि मृत्यु बन्यो त? कदापि होइन, तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो, आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर। किनकि हामी जान्दछौ व्यवस्था आत्मिक छ तर म चाहिँ शारीरिक छु र पापको हातमा बेचिएको छु, किनभने म जे गर्दछु सो म बुझ्दिन, किनकि जे म चाहन्छु त्यो म गर्दिन, तर जे म घृणा गर्दछु त्यही म गर्दछु, तर जे म चाहदिन त्यही गर्दछु भने व्यवस्था असल रहेछ भनी म त्यससँग सहमत हुन्छु। तब ता त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ जो म भित्र बास गर्दछ, किनकि म जान्दछु म भित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ तर जे असल छ त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिन, किनकि जुन असल कुरा म चाहन्छु त्यो म गर्दिन, तर जुन खराब कुरा म चाहदिन त्यही म गर्दछु। अब जुन कुरा म चाहदिन त्यही गर्दछु भने त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। यसकारण जब म असल गर्ने इच्छा गर्दछु तर तब खराब मसित हाजिर हुन्छ त यहाँ एउटा व्यवस्था म पाउँदछु, किनकि भित्रको मानिस अनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु तर मेरा अङ्गहरूमा म अर्कै व्यवस्था देख्दछु जसले मेरो मनको व्यवस्थाको विरोधमा लडाई गर्छ र मलाई मेरा अङ्गहरूमा हुने पापको व्यवस्थाको बसमा ल्याउँछ। हाय म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला। हाम्रा प्रभु येशु ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँदछु। त्यसैले अब मनले चाहिँ म आफै परमेश्वरको व्यवस्थाको सेवा गर्दछु तर शरीरले चाहिँ पापको व्यवस्थाको सेवा गर्दछु। फेरि यहाँ हामी देख्छौ रोमी 7:13 सुरुमै जहाँ लेखिएको छ, तब के जे असल छ त्यही मेरा लागि मृत्यु बन्यो त? कदापि होइन, तर पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो, आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर। खास बेमान चाहिँ व्यवस्था होइन, खास बेमान चाहिँ पाप हो। व्यवस्थाले मृत्यु उत्पन्न गर्दैन, पापले गर्दछ। हामीलाई थाहा छ पापको ज्याला मृत्यु र पापले मृत्यु उत्पन्न गर्दछ। याकुबको 15 खास शत्रु पाप हो, तर पापले के गर्छ भने जुन कुरो असल छ परमेश्वरको पवित्र व्यवस्था त्यसलाई असल चिजलाई पनि प्रयोग गरेर उसले चाहिँ मृत्यु उत्पन्न गर्दछ भन्ने छ। अनि यहाँ चाहिँ यसरी भनेको छ, पापले आफू पाप नै देखा परोस् भनेर जे असल छ भनेको व्यवस्था त्यहीद्वारा व्यवस्थाद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो, आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर, अर्थात पूरै पाप पूर्ण देखियोस् भनेर। व्यवस्थाले पापलाई चाहिँ झन ठूलो देखाइदिन्छ। फोहोर त पहिलेदेखि थियो तर कति फोहोर रहेछ भनेर देखाइदिन्छ, किनभने जबसम्म व्यवस्थालाई हेरेन तबसम्म आफ्नो फोहोर चाहिँ फोहोरै देखिँदैन। हामीले जबसम्म ऐनामा हेरेनौँ तबसम्म त्यो त्यति पापमय देखिएन। जब हामी एउटा पवित्र कुराको छेउमा उभिन्छौँ तब हामी कति पापी रहेछौँ भनेर देख्छौँ। यो कुरा बुझ्नलाई चाहिँ यशया 6:1 हेर्दछौँ। यशया 6:1-5 यशयाले उजिया राजा मरेको वर्षमा उसले भन्छन्, मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि बसिरहनु भएको देखे अनि उहाँको वस्त्रको फेरले मन्दिर भरिएको थियो। त्यस सिंहासनको मास्तिर सराफहरू उभिएका थिए, हरेकका 6 पखेटा थिए, 2 तिनले आफ्नो अनुहार ढाकेका थिए, 2 आफ्ना पावहरू छोपेका थिए र 2 तिनी उठ्थे। अनि एउटाले अर्कालाई कराएर भने, सेनाहरूका परमप्रभु पवित्र 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 हुनुहुन्छ, सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरपूर छ। अनि ती कराउनेको आवाजले ढोकाका खाँबाहरू हल्लिए अनि भवन धुवाले भरियो। तब मैले भने, हेर्नुहोस् यशायाको जवाब प्रतिक्रिया, हाय मलाई, किनभने म नाश भए, किनकि म अशुद्ध ओठहरू भएको मानिस हुँ अनि म अशुद्ध ओठहरू भएका मानिसहरूको बीचमा बस्दछु। किन उसले यो भन्न अब महसुस गरे? उसले भन्छन्, किनकि मेरा आँखाहरूले राजालाई, सेनाहरूका परमप्रभुलाई देखे। परमेश्वरको पवित्र व्यवस्थाको छेउमा उभिँदा हामी पूर्ण रूपमा आफूलाई पापमय देखिएको महसुस गर्छौं। त्यसैले यहाँ अहिलेसम्म हेर्दा व्यवस्थाले गर्ने तीनटा कुराहरूलाई ध्यान दिउँ। तीनटा, एक रोमी तीनको बीस अनुसार र रोमी यो सातको सात अनुसार पनि व्यवस्थाले पाप प्रकट गरिदिन्छ ऐनाले जस्तै। नम्बर दुई, यो रोमी सात अब पाँच र नौ अनुसार चाहिँ व्यवस्थाले पापलाई जगाइदिन्छ, सर्पको उदाहरण हामीले हेरेको थियौँ। तेस्रो चाहिँ व्यवस्थाले पापलाई ठूलो देखाइदिन्छ, त्यसले व्यवस्थाले पापलाई प्रकट गर्छ, पापलाई जगाउँछ र पापलाई ठूलो देखाइदिन्छ, एउटा म्याग्निफाइङ ग्लासले जस्तै। रोमी सातको चौध पदमा चाहिँ अब फेरि व्यवस्था त आत्मिक छ भनेको छ, किनकि हामी जान्दछौ व्यवस्था आत्मिक छ तर म चाहिँ शारीरिक छु र पापको हातमा बेचिएको छु। खास समस्या व्यवस्थाको होइन, खास समस्या मको रहेछ। अनि यो चौध पदमा चाहिँ जोड चाहिँ मलाई दिएको छ, म शारीरिक छु, म पापको हातमा बेचिएको छु। यो के भन्न खोजेको भने म पापको दास हुँ भन्दैछ। अनि तपाईँले ख्याल गर्नुहोस् यसपछि कतिपल्ट चाहिँ यो म म मलाई चाहिँ धेरैपल्ट प्रयोग हुँदैछ। साथै चौध पदमा पावलले म चाहिँ शारीरिक छु भनेको कुरालाई ध्यान दिनुहोस्। उनले आफ्नो विगतको मुक्ति नपाएको अवस्थाको चर्चा गरिरहेको होइन, आफ्नो वर्तमान अवस्थाकै कुरा गर्दैछ। प्रश्न अब उठ्छ, कसरी एकजना विश्वासी ऊ शारीरिक पापको दास कसरी हुन सक्छ? पहिला त हामीलाई स्पष्ट बुझ्न आवश्यक छ अनि बुझ्छौ कि एक अर्थमा साँचो विश्वास चाहिँ शारीरिक हुँदैन। रोमी आठको नौले यसरी भन्छ, तर साँच्चै परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ तर आत्मामा छ। पावलले मुक्ति नपाएको अवस्थालाई चाहिँ शरीरमा भएको अवस्था भनेर बयान पनि गरेको हामीलाई थाहा छ रोमी सातको पाँच, किनकि जब हामी शरीरमा थियौं मुक्ति नपाएको अवस्था कुरा गर्दैछ। त्यसैले अर्को शब्द भन्यो भने चाहिँ ओहदाको सवालमा साँचो विश्वासी एउटा मुक्ति पाएको व्यक्ति चाहिँ अब उसो शारीरिक घेराभित्र छैन, ऊ त आत्माको घेराभित्र छ, ऊ ख्रिस्टमा छ अनि ख्रिस्ट ऊभित्र हुनुहुन्छ। साथै ओहदाको सवालको कुरा गर्ने भने मुक्ति पाएको व्यक्ति अब ऊ पापको दास पनि होइन, जसरी हामीले रोमी छ अध्यायमा हेरिसक्यौं। तर रोमी सातको चौधमा चाहिँ पावलले आफ्नो त्यो महिमित ओहदाको चर्चा गरिरहेका छैनन्, उनले त आफ्नो वास्तविक अवस्थाको चर्चा गरिरहेका छन्। यो बुझ्नु चाहिँ ज्यादै महत्वपूर्ण छ, यो रोमी सात बुझ्न। उनले आफ्नो वास्तविक ख्रिस्टीय जीवन जिउँदा हुँदीको अनुभवको कुरा गर्दैछन्, अनुभव ओहदाको होइन अनुभवको। अनि एकजना साँचो ख्रिस्टियनको हिँडाई शारीरिक हुन सक्छ, जसरी पहिलो कोरिन्थी तीनको एकदेखि चारमा पढौं। अनि हे भाइहरू हो, आत्मिक मानिसहरूसँग बोले झैं मैले तिमीहरूसँग बोल्न सकिन, पावलले कोरिन्थीहरूलाई भन्छन्, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग झैं गरी बोले, मैले तिमीहरूलाई दुध खुवाएँ खनिलो खानेकुरा होइन, किनकि यस समयसम्म तिमीहरूले यसलाई खान सकेनौ न त अहिले नै सक्दछौ। किनकि तिमीहरु अझै पनि शारीरिक छौ, किनकि जब तिमीहरूका बीचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइनौ र मानिसको चालमा हिँड्दैनौ र? अनि चार पद, किनकि जब एउटाले भन्दछ म पावलको हुँ र अर्कोले म अपोलोसको हुँ, तब के तिमीहरू शारीरिक होइनौ र? शारीरिक हुन सम्भव छ एउटा साँचो मुक्ति पाएको व्यक्ति जसरी कोरिन्थको विश्वासीहरू पाएको थियो। तर यसको माने फेरि अर्कोतिर पावलको ख्रिस्टीय जीवन चाहिँ एकदम शारीरिकपनाले चाहिँ चिनिएको थियो र यसैले ग्रस्त थियो भन्न खोजेको है। पावल प्रेरितको बारेमा जति पनि हामीलाई कुरा थाहा छ नयनबाट, ठिक यसको विपरीत छ। तर हामीले यो भन्नुपर्छ जुन चाहिँ हामीले अध्ययनबाट प्रष्ट हुन्छ कि रोमी सात अध्यायको पन्ध्रदेखि यो चौबिस पदसम्म चाहिँ मा चाहिँ पावल प्रेरितले आफ्नो वास्तविक अनुभवको कुरा गर्दै थिए। अनि प्रत्येक इमान्दार एउटा क्रिस्चियन विश्वासीले चाहिँ यो स्वीकार गर्नै पर्छ कि धेरै वा थोरै उसले पनि यो अनुभव गरेको हुन्छ र उसले पनि यही सङ्घर्ष भएर गएकै हुन्छ जुन सङ्घर्षलाई चाहिँ पावलले यहाँ दर्शाएका छन्। अब पावलले अनुभव गरेको यो दासत्वलाई निम्न पदहरूले अब व्याख्या गर्न थाल्छन्। पन्ध्र पदबाट अब सुरु हुन्छ, पन्ध्र पदमा, किनभने म जे गर्दछु सो म बुझ्दिन, किनकि जे म चाहन्छु त्यो म गर्दिन, तर जे म घृणा गर्छु त्यही म गर्दछु। हेर्नुहोस् यो किनकि भनेर सुरु गर्छ, अर्थात् चौध पदमा उल्लेख भएको म पापको हातमा बेचिएको अथवा पापको दास हुँ भन्ने कुरालाई चाहिँ अब व्याख्या गर्दैछ। प्रश्न, दास भने के हो? दास भनेको अर्को व्यक्तिमा रहेको एउटा व्यक्ति हो जसको कारण उसले गर्न चाहेको चिज उसले गर्न सक्दैन, उसले गर्न नचाहेको चिज उसले गर्न परिरहेको हुन्छ, उसले जे उसले घृणा गर्छ त्यो कुरा उसले समेत गर्नु परिरहेको हुन्छ। उदाहरणस्वरूप चाहिँ मिस्रीहरूको दासत्वमा रहेको इजरायलीहरूलाई सोच्नुहोस्, उनीहरू जबरजस्ती उनीहरूलाई काम गर्न लागेको थियो, इँटहरू बनाउन लागेको थियो, त्यो गर्न चाहँदैन थियो उनीहरू, बरु अर्कै कुराहरू गर्न चाहन्थे तर त्यो गर्न पाउँदैन थियो उनीहरू। त्यसै गरी पापको दासमा भएको व्यक्ति पनि एउटा अन्यलग्रस्त चिल्ल पार्ने एउटा स्थितिमा चाहिँ सङ्घर्षमा परेको हुन्छ र उसले भन्छ यो म बुझ्दिन के भएको। यो चौध पद, पन्ध्र पद, किनभने म जे गर्दछु सो म बुझ्दिन, ज्यादै म जिल्ल परिरहेको छु, जे ऊ गर्न चाहन्छु गर्दैन, जे ऊ घृणा गर्छ त्यही ऊ गर्दछ, जे म गर्न चाहन्छु भन्छ त्यो म गर्दिन गर्न सक्दिनँ, म जे घृणा गर्दछु त्यही गर्न पुगिरहेको छु। म एउटा दासत्वको कुरा गर्दैछ रोमी सातको स्वरमा, त्यसपछि कुरा अझ अगाडि बढ्छ, तर म जे म चाहदिन त्यही गर्दछु भने व्यवस्था असल रहेछ पनि म त्यससँग सहमत छु। यो सहमत शब्दको माने चाहिँ स्वीकार गर्न। यो व्यक्ति चाहिँ विश्वासी व्यवस्थासित सहमत छ, व्यवस्थालाई उसले स्वीकार गर्छ। जस्तै कि व्यवस्थाले भन्छ तिमीले लोभ लाग्नस नगर्नु, विश्वासीले भन्छ म सहमत छु त्यसमा, यो असल व्यवस्था हो, लोभ लाजको विरुद्धमा परमेश्वरको आज्ञा पवित्र छ, ठिक छ, असल छ, म यसलाई आमेन भन्छु भन्छ विश्वासीले। म लोभ गर्न चाहन्न, लोभ गर्नु गलत हो, म जान्दछु, म लोभलाई घृणा गर्छु, तर समस्या के भने लोभ लालच नगरी सक्दिन, म यो पापको दास भएको छु। रोमी सातको सत्रमा चाहिँ अब ऊ विश्वासीभित्र बास गर्ने अन्तर्वास गर्ने पाप स्वभावको कुरा अब आउँछ। तब त त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। हामी विश्वासीभित्र अन्तर्वास गर्ने पापको समस्या यहाँ देख्दछौ, जुन चाहिँ प्रत्येक विश्वासीले सामना गर्ने एउटा ठूलो समस्या हो। रोचक कुरा के छ भने पावलले अन्तर्वास गर्ने पाप र आफू बीच चाहिँ भिन्नता रहेछ। म होइन तर पाप पो रहेछ भन्छ उसले। यो यस कुराले चाहिँ के संकेत दिइरहेछ भने पावलले यहाँ एउटा मुक्ति पाएको व्यक्तिकै चर्चा गरिरहेको छ। मुक्ति पाएकै दृष्टिकोण, व्यक्तिको दृष्टिकोणबाट यो सङ्घर्षको अनुभव लेख्दैछ। त्यो पापी म चाहिँ उसको खास म होइन। पावल ख्रिस्टमा एक नयाँ मानिस थिए, नयाँ सृष्टि, तर पापको सवालमा जिम्मेवार पक्ष चाहिँ पुरानो पावल थिए। तर फेरि यहाँ पावल चाहिँ आफूले गरेको व्यवहारको जिम्मेवारीपन र उत्तरदायित्वबाट भाग्न खोजिरहेको होइन, तर उनले चाहिँ दुईटा स्वभाव बीच यहाँ द्वन्द भइरहेको कुरालाई चाहिँ उसले प्रस्तुत गर्दछ, जसरी विषौं पदमा पनि गर्दछ। अब जुन कुरा म चाहदिन त्यही गर्दछु भने त्यो गर्ने चाहिँ म होइन रहेछु, तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। यो सात अध्यायको सत्र पदमा जब पावलले भन्छ त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ, यो पढ्न छ हामी बुझ यो महसुस गर्छौँ, यो त हारेको मान्छेले बोल्दैछ, हारको चित्कार हो, म होइन तर पापले जितिरहेछ। तर तुलनात्मकमा है गलाती दुईको बीचमा चाहिँ विजयको चित्कार छ, म त होइन अब ख्रिस्ट जिउनुहुन्छ, विजयको चित्कार। अब रोमी 7:18 पावलले भन्छन् किनकि म जान्दछु म भित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ तर जे असल छ त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिन, म भित्र कुनै असल कुराले बास गर्दैन। यो कठिन बनायो तर यो कुरा हरेक विश्वासीले महसुस गर्नै पर्छ, विश्वास गर्नै पर्छ। किन यहाँ पावलले चाहिँ अर्थात मेरो शरीरभित्र म भित्र अर्थात मेरो शरीरभित्र किन यो शब्द उसले घुसाउनु परेको? यहाँ यो अर्को संकेत हो कि पावल नयाँ जन्म नपाएको व्यक्तिको दृष्टिकोणबाट होइन तर मुक्ति पाएकै व्यक्तिको दृष्टिकोणबाट लेख्दैछ। पावललाई यहाँ एउटा उपवाक्य वाक्यांश घुसाउन किन आवश्यक पर्यो भने किनभने उनको पापमय शरीरबाट के अरे उनको पापमय शरीर बाहेक उसभित्र एकजना अर्को परम व्यक्ति पनि हुनुहुन्छ, अन्तर्वास गर्नुहुन्छ भनेर जान्दथे, जसरी रोमी 8:9 अघि पनि हेरेका थियौं। तर साँच्चै परमेश्वरको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ, तर यहाँ चाहिँ अब अर्को कुरा बास गर्दैछ भन्छ, म भित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, तर उसभित्र चाहिँ अर्को व्यक्ति पनि हुनुहुन्छ जसभित्र त असल बाहेकहरू केही पनि छैन। इच्छा गर्ने मसित हाजिर छ को माने चाहिँ चाह गर्ने, चाहनु, म असल गर्न चाहन्छु, पावलले भन्छ म पापमाथि विजय हुन चाहन्छु, म परमेश्वरको पवित्र व्यवस्था पालन गर्न चाहन्छु, परमेश्वरको वचनमा आज्ञा पालन गर्न चाहन्छु, त्यसलाई पालन गर्न चाहन्छु चाहन्छु चाहन्छु, तर त्यसलाई पूरा गर्ने सामर्थ्य मसँग चाहिँ छैन, चाहन्छु तर पूरा गर्ने चाहिँ म पाउँदिन। मानिए म शक्तिहीन छु, म असहाय छु, त्यो गर्नै सक्दिनँ, क्रिस्चियन जीवन म बिल्कुलै म जिउन बिल्कुलै असमर्थ छु। प्रश्न, तपाईँ विश्वासी के यो कुरा आफ्नो जीवनमा पत्ता लाउनु भएको छ कि छैन? आजसम्म ख्रिस्टमा भएको एउटा नयाँ सृष्टि, एउटा नयाँ व्यक्तिसँग चाहिँ असल गर्ने इच्छा चाहिँ हुन्छ तर सामर्थ्य भने उसँग हुँदैन। यो भिन्नता जुन दिन मैले बुझेँ एउटा ठुलो सत्यता बुझेको मलाई महसुस भयो, विश्वासी भएको धेरै वर्ष भइसक्यो कि म नयाँ सृष्टि हुँ ख्रिस्टमा, 2 कोरिन्थी 5:17, तर परमेश्वरको वचनले भन्दछ नयाँ सृष्टि भएर पनि म आफैमा चाहिँ असल गर्ने सामर्थ्य चाहिँ छैन, इच्छा चाहिँ छ नयाँ सृष्टि भएकोले तर त्यो पूरा गर्ने बल चाहिँ छैन, त्यो सामर्थ्य चाहिँ केवल पवित्र आत्मामा मात्र छ, आफैमा हुँदैन। अनि यो कुरा चाहिँ रोमी 8 अध्यायमा आएर चाहिँ हामीले हेर्नेछौँ। रोमी 8 अध्यायमा चाहिँ विश्वासीभित्र पवित्र आत्मा बास गर्नु भएर नै उसलाई क्रिस्चियन जीवन जिउन सामर्थ्य दिनुहुन्छ भन्ने कुरा, त्यही कुरा चाहिँ फिलिपी 2:13 पनि छ, एकचोटि त्यहाँ हेर्नेछौँ। फिलिपी 2:13 किनकि तिमीहरूभित्र आफ्नो शुभ इच्छा अनुसार दुवै इच्छा गर्ने र काम गर्ने मन दिनुहुने परमेश्वर नै हुनुहुन्छ। यसलाई चाहिँ मैले यसरी अनुवाद गरेको छु, किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरू भित्र काम गर्नुहुने परमेश्वर हुन्छ। इच्छा गर्नलाई र त्यो काम गर्नलाई चाहिँ हामी भित्र एकजनाले काम गरिदिनुपर्छ, अनि त्यो चाहिँ परमेश्वर स्वयं हुनुहुन्छ। कयौं पटक हामीले यो ठान्छौं कि हामीले आफैमा कुनै असल कुरा भेट्टाउनु पर्छ, त्यस्तो भन्छ हामीले, अनि त्यस्तो असल कुरा भेट्टाएर चाहिँ हामी परमेश्वरलाई चढाउन सकौँ, हामीभित्र केही असल कुरा भेट्टाएर। बाइबल शिक्षक सीए कोट्सले एउटा साधारण उदाहरण दिएर यस दृष्टिकोणको भूल देखाउँछन्। एकजना मान्छे यसो हेर्यो आफ्नो झ्यालबाट, अनि छिमेकी चाहिँ त्यहाँ आफ्नो आँगनमा उभिएर कुनातिर रहेको फोहोर मैलामा के खोजिरहेको जस्तो गरिरहेको थियो। अनि झ्यालबाट सुरुमा हेर्दा त त्यति त्यसलाई ख्याल गरेको थिएन, तर फेरि हेर्यो आधा घण्टा बितिसकेपछि पनि अझ पनि त्यो फोहोर मैलामा केही खोजिरहेको जस्तो देखिन्थ्यो, अनि उसलाई चाहिँ के हराएकी क्यारे भनेर चाहिँ ठान्यो। तर हेरिरह्यो त्यो मान्छे चाहिँ यसो खोताल्थ्यो फोहोर मैला, अनि त्यसपछि एकछिन फेरि त्यो फोहोर मैला खोताल्न छोड्थ्यो अलिकति निराश भएर, अनि फेरि त्यो फोहोर मैला कसिङ्गरहरू खोताल्न थाल्थ्यो, अनि फेरि निराश हुन्थ्यो, यसरी बितिरहेको थियो। अनि यसले सोध्न गयो कि के तपाईँले के हराउनु भयो कि के हो। अनि त्यो व्यक्तिले भन्यो, होइन हुन त यो मेरो साथीले बेचेको घर, उसले भनेको थियो यहाँ खास केही असल कुरा छैन यो फोहोर मैलाभित्र भनेर, तै पनि केही छ कि भनेर यसो खोजिरहेको, तर खास छैन रहेछ भनेर चाहिँ उसले जवाब दिन्छ। अब जहाँसम्म परमेश्वरलाई मतलब छ, क्रिस्चियन विश्वासीको पुरानो जीवन चाहिँ त्यो कसिङ्गरको थुप्रो जस्तो हो, अनि जहाँसम्म परमेश्वरको हिसाब किताबमा त्यो कसिङ्गरको थुप्रो चाहिँ जलाइसकेको छ। अब हामीले चाहिँ त्यो कसिङ्गरको थुप्रो पुरा जलाइसक्यो भनेर चाहिँ सत्य तथ्य ठान्नुपर्छ, त्यो क्रुसमा टाङ्गियो भन्ने कुरा अब हामीले ठान्नुपर्छ, विश्वास गर्नुपर्छ, अनि हामी निराश हुँदैन, हामी कुनै असल कुरा खोज्दैन आफूबाट, अनि आफूबाट कुनै खराब कुरा निस्क्यो भने हामी त्यसमा अचम्म मान्दैनौ। विश्वासीको सबभन्दा ठुलो समस्या चाहिँ आफै नै हो, म हो, ऊभित्र चाहिँ असल चाहिँ केवल परमेश्वर मात्र हुनुहुन्छ। परमेश्वरले हामीलाई यो बुझ्न मद्दत गर्नुभएको होस्। रोमी 7:19 चाहिँ 15 जस्तै आशय छ, किनकि जुन असल कुरा म चाहन्छु त्यो म गर्दिन, तर जुन खराब कुरा म चाहदिन त्यही म गर्दछु। साँचो विश्वासीकै बयान गरिएको हो यो रोमी 7 भन्ने कुरा त यो पदले पनि देखाउँछ। नयाँ जन्म नपाएकाहरूको यस्तो किसिमको सङ्घर्ष नै हुँदैन, किनभने उसँग त खालि एक किसिमको मात्र स्वभाव छ, पाप स्वभाव, आदमबाट पाएको एउटा भ्रष्ट पापमय आदम खालको स्वभाव। खराबकै इच्छा गर्छन्, त्यसलाई पूरा गर्छन् कुनै कुराले नरोकेसम्म, अनि तिनीहरू जे असल र ठिक छ त्यसलाई घृणा गर्छन्, त्यसबाट पर हट्छन्। मुक्ति नपाएकाहरूले पाप गर्छन् र त्यसलाई मन पराउँछन्, तर विश्वासीले पनि यदि पाप गर्यो भने उसले त्यसलाई घृणा गर्दछ। असल गर्ने इच्छा, जस्तो हामी यहाँ विष्णु पदमा देख्छौ, अब जुन कुरा म चाहदिन त्यही गर्दछु भने त्यो गर्ने चाहिँ म होइन रहेछु, तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। यो असल गर्ने इच्छा चाहिँ नयाँ मानिसको चाहना हो, त्यसले मुक्ति नपाएको व्यक्तिसँग त यो हुँदैन, यो नयाँ मानिसको चाहना, नबाचेको मान्छेको चाहना होइन। यो पद रोमी 7:20 चाहिँ अब 17 जस्तै विचार चाहिँ समानान्तरमा पाउँछौ। यहाँ विश्वासीभित्र अन्तर्वास गर्ने यो पापको शक्तिलाई तोड्न विश्वासी असमर्थ भएको, शक्तिहीन भएको कुरा लेख्छ, म सक्दै सक्दिन। फेरि पढौँ, अब जुन कुरा म चाहदिन त्यही गर्दछु भने त्यो गर्ने चाहिँ म होइन रहेछु तर पाप पो रहेछ जो म भित्र बास गर्दछ. किन यसलाई म चाहिँ टुङ्ग्याउन सक्दिन, किन म यो गर्न पुगिरहेको छु. यहाँ यही देखाइरहेछ जसरी इजरायलीहरू मिश्रीहरूको दासत्व मुनि रहँदाखेरि मिश्रको शक्तिलाई तोड्न उनीहरू सक्दैन. उनीहरूलाई चाहिएको कुरा के थियो, उनीहरूलाई चाहिएको चाहिँ एकजना उद्धारकको आवश्यकता थियो, बाहिर उनीहरूभन्दा बाहिरबाटको एकजना छुटकारा दिनेवाला जसले आफ्नो सामर्थ्यले उनीहरूलाई दासत्वबाट छुटकारा दिन सकोस्. अनि रोमी 7:21 भन्दछ, यसकारण जब म असल गर्ने इच्छा गर्दछु तब खराब मसित हाजिर हुन्छ. त यहाँ एउटा व्यवस्था म पाउँदछु. अब यो व्यवस्था चाहिँ पापको व्यवस्था हो, यसलाई मृत्युको व्यवस्था, पाप र मृत्युको व्यवस्था भनेर चाहिँ बयान गरेको छ. अब यसपछिको हरेक पदमा आउन थाल्छ यो अर्कै व्यवस्था. अनि 23 पापको व्यवस्था, 25 पनि पापको व्यवस्था, 8:2 चाहिँ किनकि ख्रिस्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ. यसैले पावलले भने, म लोभ गर्न चाहदिन, म सन्तुष्ट हुन चाहन्छु, तर लोभ लालचको त्यो दुष्ट पाप ठिक मसितै छ, मेरै हृदयमा छ, अनि म त्यो पापको लोभको दास छु, त्यसैले मैले लोभ गर्नै पर्ने हुन्छ. म गर्न चाहन्न तर म गर्दछु. 22 किनकि भित्रको मानिस अनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु. हेर्नुहोस् त यहाँ पनि अब प्रमाण छ कि यो चाहिँ साँचो विश्वासीको कुरा गर्दैछ. नयाँ जन्म नपाएको व्यक्तिको मुखमा चाहिँ यस्तो शब्द हुन सक्दैन, भित्रको मानिस अनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु भन्ने. त यो त दाऊद ले भजन संग्रहमा भनेको जस्तै कुराहरू हुन् जो चाहिँ एउटा नयाँ जन्म पाएको मान्छेको कुरा हो. आनन्दित हुन्छु, यसको मतलब सहमत हुन्छु, म खुसी छ, परमेश्वरको व्यवस्थासित सहमत हुन्छु, म परमेश्वरको व्यवस्थासित सहमत मात्र हुन्न त्यो पालन गर्ने मेरो उत्कट चाहना छ, तर म पापको दासत्वहरू पकड्न छु. 23 तर मेरा अङ्गहरूमा म अर्कै व्यवस्था देख्छु जसले मेरो मनको व्यवस्थाको विरोधमा के गर्छ, लडाई गर्छ, र मलाई मेरो अङ्गहरूमा हुने के को व्यवस्था, पापको व्यवस्थाको वशमा ल्याउँछ. ओहो, यो भयंकर युद्ध संघर्ष चलिरहेको कुरालाई यहाँ ध्यान दिनुहोस्, लडाई भनेछ. एकचोटि गलाती 5 पनि हेर्न असल हुन्छ. यहाँ गलाती 5:17 किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरोधमा, अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक अर्काको विरोधमा छन्. देख्नुभयो यहाँ युद्ध छ. यहाँ कुस्ती चलिरहेछ. अब कुस्ती लड्नेहरू को हुन् अब ध्यान दिनुहोस्. एकातिर त्यो छ जो चाहिँ परमेश्वरको व्यवस्थासँग सहमत छ र त्यसमा आनन्दित छ, 7:16-22 तर अर्कोतिरको छ ऊभित्र अन्तर्वास गर्ने पाप स्वभाव छ, 7:17-20 एकातिर त्यो छ जो पापलाई घृणा गर्छ, 7:15 तर अर्कोतिर शरीर छ जो चाहिँ भित्र एउटै असल कुराले बास गर्दैन, 7:18 एकातिर त्यो छ जो चाहिँ असल गर्न चाहिरहेको छ, इच्छा गर्दछ, 7:18-19 तर अर्कोतिर चाहिँ को छ सधैँ खराब हाजिर छ, 7:21 एकातिर 7:22 भित्री मानिस भनेको छ भने अर्कोतिर 7:24 म अभागी मानिस भन्दैछ. एकातिर यो नयाँ मन उल्लेख छ सातको तेइस पच्चिसमा, तर अर्कोतिर को छ शरीर छ जो चाहिँ पाप र मृत्युको व्यवस्थाको वशमा परेको छ। सातको तेइस र पच्चिस, कुस्ती लड्ने दुई स्वभावहरू छन्। साँचो विश्वासीभित्र दुईटा स्वभाव छन्, आदमबाट पाएको पाप स्वभाव जस्ताको तस्तै रहिरहन्छ ख्रिस्टका नपुगेसम्म, उसको मृत्यु नभएसम्म, र अर्कोतिर चाहिँ उसले विश्वास गरेको दिनदेखि उसँग नयाँ स्वभाव हुन्छ जसले चाहिँ परमेश्वरको इच्छा पालन गर्न चाहन्छ तर आफैसँग शक्ति छैन। अनि आफै गर्न खोज्दाखेरि यहाँ सङ्घर्ष हुन्छ, अनि सङ्घर्षमा चाहिँ कसले जित्छ, प्रश्न लडाई कसले जित्छ। तेइसौं पदले त प्रष्टै बताइसकेको छ कि लडाईँमा चाहिँ म त हारिसकेँ भनेर यहाँ बताइएको छ। तेइस पद पढौँ, तर मेरा अङ्गहरूमा म अर्कै व्यवस्था देख्दछु जसले मेरो मनको व्यवस्थाको विरोधमा लडाईँ गर्छ र मलाई मेरा अङ्गहरूमा हुने पापको व्यवस्थाको केमा ल्याउँछ, वशमा ल्याउँछ। मलाई त पछार्यो, मलाई त पछारेर मरिरहेछ, म त युद्धमा पक्राउ परि वशमा ल्याएको छु, एक कैदी वशमा म पराजित भएको छु। अनि चौबिस पदको चित्कार अब चाहिँ यसको अन्तिम प्रतिफल हो, हाय म कति अभागी मानिस। अभागी मानिसको माने चाहिँ दुखी मानिस, ए अभागी भनेर अनुवाद गरेको शब्द चाहिँ प्रकाश तीनको सत्रमा पनि छ। किनभने तिमी भन्छौ म धनी छु, लाओडिसियाको मण्डलीलाई, मण्डलीको अन्तिम चरणको इसाई जगतलाई, किनकि तिमी भन्दछौ म धनी छु, धनवान भएको छु र मलाई कुनै कुराको खाँचो छैन, तर तिमी अभागी, त्यही शब्द हो, दयनीय, कङ्गाल, अन्धा र नाङ्गा छौ भनी जान्दैनौ। हाय म कति अभागी मानिस, एक दुखी मानिस, एउटा दुखी अवस्थामा भएको मानिस। प्रत्येक विश्वासी आफ्नो अभागी अवस्था महसुस गर्ने ठाउँमा आइपुग्नु चाहिँ खाँचो छ। हामीले आफ्नो अत्यन्तै ठूलो खाँचो देख्नै पर्छ विश्वासी भएर पनि। परमेश्वरले हामीलाई उपाय रहित निराशाको तल्लो गहिराईहरूमा पुर्याउनुहुन्छ, हामीलाई त्यही तल्लो गहिराईमा राखिरहन होइन, तर हामीलाई चाहिँ विजयको चुचुरोमा उकास्न लायो र उहाँको अनुग्रहको शिखरमा पुर्याउन लायो। अभागी मानिस एउटा वशमा ल्याइएको कैदी र पापको दास हो जसले चाहिँ जे ठिक छ त्यो जान्दछ र गर्न चाहन्छ पनि, तर असल गर्ने कुनै शक्ति छैन, उसको उपाय छैन, र जुन कुरा उसले घृणा गर्छ त्यही गर्न उपुगिरहेछ। आए म कति अभागी मानिस, कसले मलाई छुटकारा दिएला। यो चित्कारलाई विचार गर्नुहोस्, कसले मलाई छुटकारा दिएला। याद गर्नुहोस् उसले के भनिरहेछ, हाय म कति अभागी मानिस, म कसो गरेर चाहिँ यो दासत्वबाट उम्कुला, त्यसरी भन्नु, अथवा म कसरी आफूलाई छुटाउला, त्यो भन्दैन। किनभने उसले सबै आफ्नो प्रयास गरिसक्यो, आफूबाट हुँदैन भनेर ऊ अन्तिम अब ठाउँमा आइपुगेछ। यो व्यक्ति चाहिँ आफूदेखि हार खाइसकेछ, उसको आफ्नो भन्ने सर्व आफ्नो भन्ने सर्वस्वको अन्तमा पुगिसकेको छ। आफैमा भरोसा गर्दा त्यसले उसलाई केवल हार र विफलतामा मात्र पुर्यायो। उसले आफूलाई बिल्कुलै शक्तिहीन र असहाय भएको पुरै र पुरै आशारहित भएको भेट्टाएको छ, र अन्तमा ऊ चाहिँ आफूभन्दा म जुन भन्दै थियो भन्दा बाहिर पर पराई को उद्धारक र छुटकारा दिनेवालाको निम्ति चाहिँ कराउँदैछ। हाय म कति अभागी मानिस, कसले म भन्दा बेग्लै कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। ऊ चाहिँ के महसुस गरेछ भने व्यवस्थाले उसलाई पवित्र बनाउन सक्दैन। व्यवस्था असल छ, उसको नयाँ स्वभाव पनि छ, तर शक्तिहीन छ ऊ, र व्यवस्थाले उसलाई सहायता गर्दैन। ऊ चाहिँ अब प्रभुकै निम्ति चित्कार निकाल्दैछ, व्यवस्थाको निम्ति होइन। यो व्यवस्था चाहिँ हामीद्वारा पूरा हुने कुरा होइन, व्यवस्था चाहिँ हामीमा पूरा हुने कुरा हो। यो चाहिँ हामी रोमी 8 अध्यायको 4 पदमा अध्ययन गर्नेछौँ, तर अहिले पनि पढौँ। यसैले कि व्यवस्थाको धार्मिकता हामीद्वारा होइन, हामीमा जो शरीर अनुसार होइन तर आत्मा अनुसार हिँड्दछौ पूरा होस् भनेछ। त्यसैले व्यवस्था हामीद्वारा पूरा होइन तर हामीमा कसको सामर्थ्यले, पवित्र आत्माको सामर्थ्यद्वारा हामीमा पूरा हुने कुरा रहेछ। अनि पवित्र आत्माको फल चाहिँ प्रेम हो, अनि प्रेम नै व्यवस्थाको पूरा हुवाई हो। रोमी 13 को 8-10 पदमा एकचोटि हेरौँ। एक अर्कालाई प्रेम गर्नु बाहेक कुनै पनि कुरामा कसैको ऋणी नहो, किनकि जसले अर्कोलाई प्रेम गर्दछ उसैले व्यवस्था पूरा गरेको छ। किनकि व्यभिचार नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, लोभ नगर्नु भन्ने आज्ञा र अरू कुनै आज्ञा छ भने ती सबैको सार यही कुरामा, अर्थात् तिमीले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नु भन्ने कुरामा पाइन्छ। प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै के पूरा गर्नु हो, व्यवस्था पूरा गर्नु हो। तर व्यवस्था हामीद्वारा पूरा हुँदैन, हामीमा पूरा हुन्छ तर पवित्र आत्माको सामर्थ्यले। त्यो गलाती 5:22 यहाँ पढ्छौँ, तर आत्माको फल हो प्रेम, प्रेम नै व्यवस्थाको पूरा भयो, अनि प्रेम चाहिँ आत्माको फल हो। यो फल हो, यो पुरानो सम्बन्धको फल होइन, यो नयाँ सम्बन्धको फल हो। यो व्यवस्थालाई चाहिँ हामीले सङ्घर्ष साथ आफैले पालन गर्न खोजेर पनि होइन, यो चाहिँ ख्रिस्टसितको जीवनमा जोडिएको छु भन्ने कुरा महसुस गर्दै, पवित्र आत्माको सामर्थ्यमा, उहाँको भरोसामा जिएर उहाँले गर्ने काम हो, जुन चाहिँ रोमी 8 हामीले हेर्नेवाला छौँ। अब रोमी 7 जुन 24 पदमा त्यो चित्कार, भाइ म कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। यो मृत्युको शरीर के को कुरा गरेको, रोमी 6:6 तुलना गर्नुहोस्। पापको शरीर भनेछ त्यहाँ चाहिँ, उता चाहिँ मृत्युको शरीर। पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँगियो। रोमी 7:23 चाहिँ अर्को तरिकाले भनेको छ यो कुरालाई, तर मेरा अङ्गहरूमा। त्यसैले पापको शरीर, मृत्युको शरीर, मेरा अङ्गहरू, यो चाहिँ विश्वासीको शरीरको कुरा गर्दैछ, जो चाहिँ छुटकारा पाउन बाँकी छ। हाम्रो आदमबाट पाएको शरीरको छुटकारा आउन बाँकी नै छ भन्ने कुरा रोमी 8 हामी हेर्नेवाला छौँ। 23 पदमा एकचोटि पढौँ, अनि तिनीहरू मात्र होइनन् तर हामीहरू पनि, जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्रको, धर्मपुत्र ग्रहणको, अर्थात् हाम्रो के को, हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफू भित्रभित्रै अय आता गर्दछ। यो शरीर चाहिँ के भएको छ भने, अहिले हामी प्रभुका नपुगेसम्म चाहिँ यो शरीर चाहिँ अन्तर्वास गर्ने पाप स्वभावको प्रमुख कार्यालय भएको छ, पाप स्वभावको हेडक्वार्टर भएको छ यो शरीर। अनि यो शरीरका अङ्गहरू चाहिँ त्यही पाप स्वभाव जो अन्तर्वास गर्छ त्यसको हतियारको रूपमा चाहिँ हुन जान्छन् जब हामी उसलाई सुम्पन्छौँ आफूलाई। जसरी रोमी 6:13 हामी पढ्छौँ, न त आफ्ना अङ्गहरूलाई नै अधर्मको हतियारको रूपमा पापको वशमा सुम्प, त्यो नगर भन्दैछ। हामीमा कति अभागी मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा दिएला। अब जवाफ 25 पदमा, हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु। हेर्नुहोस्, यहाँ चाहिँ 24 पदमा चाहिँ कसले मलाई छुटकारा दिएला भन्दैछ अनि 25 पदमा चाहिँ हाम्रा प्रभु येशु ख्रीष्टद्वारा ख्रीष्ट नै महान उद्धारक हुनुहुन्छ अनि यहाँ भन्दैछ म परमेश्वरलाई धन्यवाद चढाउँछु धन्यवाद चाहिँ एउटा विश्वास परक शब्द हो अनि मतलब उसले यसरी भन्दैछ म विश्वास गर्दछु पापबाट छुटकारा दिने मेरो उद्धारक चाहिँ को हुनुहुन्छ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ धन्यवाद म विश्वास गर्दछु अब उसो म पापको दास होइन धन्यवाद म विश्वास गर्छु म अब उसो पापको कैदी होइन बरु म येशू ख्रीष्टको कैदी हुँ धन्यवाद छ परमेश्वर मेरो सहायता म आफूबाट आउँदैन पहिला त त्यही गर्नु खोजिरहेको थियो अनि हाय म कति अभागी मानिस भन्नु पुग्यो तर अब उसले भन्छ मेरो सहायता म आफूबाट आउँदैन तर मेरो मुक्तिदाताबाट आउँछ विजय हासिल हुने हाम्रा शारीरिक युक्तिहरूद्वारा होइन अथवा आफूलाई सुधार्ने प्रयासहरूद्वारा पनि होइन विजय हासिल हुने केवल जीवित परमेश्वरद्वारा हो र उहाँमा मात्र हो जसरी दोस्रो कोरिन्थी 2:14 हामी पढ्नेछौँ दोस्रो कोरिन्थी 2:14 अब परमेश्वरलाई धन्यवाद होस् जसले ख्रीष्टमा हामीलाई सधैँ विजयी बनाउनुहुन्छ र हरेक ठाउँमा हामीद्वारा आफ्ना ज्ञानको मिठो बासना प्रकट गर्नुहुन्छ देख्नुभयो परमेश्वरलाई धन्यवाद होस् यो विजयको लागि जसले विजयी बनाउनुहुन्छ जसले कहाँ विजय बनाउनुहुन्छ ख्रीष्टमा विजय बनाउनुहुन्छ सधैँ विजय बनाउनुहुन्छ अनि अन्तिममा रोमी 7:25 पदले चाहिँ अब यो रोमी 7:15 24 पदसम्मको खण्डलाई चाहिँ अब निष्कर्षमा ल्याएर त्यसलाई पुरा समेटेर चाहिँ निष्कर्ष बताउँदैछ 25 हाम्रा प्रभु येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु यसैले अब यो यसैले भन्ने शब्दले चाहिँ यो निष्कर्षको खण्ड हो भनेर बुझिन्छ यसैले अब मनले चाहिँ म आफै परमेश्वरको व्यवस्थाको सेवा गर्दछु तर शरीरले चाहिँ पापको व्यवस्थाको सेवा गर्दछ त्यसैले जुन सङ्घर्षलाई चाहिँ फेरि त्यहाँ सर्टकरीमा व्यक्त गरेको छ त्यहाँ यो दुई स्वभाव बीच केही अब यस अध्याय सम्बन्धी थप टिप्पणीहरू गर्दाखेरि चाहिँ अझ बुझ्न मद्दत होला रोमी 7 अध्यायमा चाबी शब्द चाहिँ दुईटा छन् व्यवस्था र म अनि चाबी प्रश्न चाहिँ यो छ यो रोमी 7 अध्याय बुझ्न चाबी प्रश्न के हो भने म कसरी पवित्र जीवन जिउन सक्छु अनि यसको हामीलाई स्तब्ध पार्ने जवाफ के छ म सक्दिन जवाफ यही छ म सक्दिन मभित्र कुनै असल कुराले बास गर्दैन अब हरेक व्यक्तिले सिक्नै पर्ने दुईटा ठूला पाठहरू छन् पहिलो पाठ चाहिँ मुक्तिको सवालमा हो दोस्रो पाठ चाहिँ क्रिस्चियन जीवन जिउने सवालमा हो पाठ नम्बर 1 चाहिँ के हो भने म आफैले आफूलाई बचाउन सक्दिनँ नरकबाट पापबाट दण्डबाट मलाई एउटा उद्धारक अथवा मुक्तिदाताको खाँचो छ जसले मलाई बचाउन सक्छ अनि त्यो कुरा त एफसी 2:8-9 तितस 3:5 यस्ता खण्डहरूमा छन् र यर्मिया 13 पनि के चितुवाले आफ्नो छालाको थप्लाहरू बदल्न सक्छ र के एउटा इथियोपियाले चाहिँ आफ्नो छालाको रङ बदल्न सक्छ र सक्दैन उसले नयाँ जन्मको खाँचो हुन्छ त्यसले हामीले गरेका धर्मको कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार हामीलाई नयाँ गरी जन्माउनु भयो परमेश्वरको अनुग्रहले विश्वासद्वारा तिमीहरूले मुक्ति पाएका हो यो तिमीहरू आफै बाटोको होइन यो परमेश्वरको दान हो त्यसैले पाठ नम्बर 1 चाहिँ के हो भने म आफैले आफूलाई बचाउन सक्दिनँ मलाई मुक्तिदाता चाहिन्छ त्यसैले जीवनको त्यो मोडमा एकजना व्यक्ति आइपुग्नै पर्छ जब उसले महसुस गर्छ कि म एक पापी हुँ आश्रय छु म असहाय छु म कमजोर छु रोमी पाँचको छ माध्यम गरे प्रभुले सब गरिदिनुपर्छ मैले कोसिस गर्न छोड्नुपर्छ म भरोसा गर्न थाल्नुपर्छ विश्वास गर्ने काम चाहिँ मैले गर्नुपर्छ बचाउने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ उहाँले गर्नुपर्छ पाठ नम्बर दुई चाहिँ के भने अब मैले विश्वास गरेँ सित्तैमा म धर्मी ठहरिएको छु विश्वासैद्वारा प्रभु येशु ख्रीष्टको मृत्यु र बौरी ठहरेको कारणले तर अब मैले महसुस गर्नुपर्ने पाठ नम्बर दुई चाहिँ के भने म अब क्रिस्चियन जीवन जिउन सक्दिनँ मलाई उद्धारकको खाँचो छ एकजना जसले मलाई अन्तर्वास गर्ने पाप स्वभावदेखि मलाई दिनहुँ बचाउन सक्छ अब मैले मुक्ति कसरी पाएँ विश्वास ख्रीष्टमाथि गरेर पाएँ तुरन्तै म बचाएँ अनि तुरन्तै म ख्रीष्टलाई अब प्रेम गर्छु मसँग नयाँ स्वभाव छ म उहाँलाई खुसी पार्न चाहन्छु सेवा गर्न चाहन्छु उहाँको इच्छा पालन गर्न चाहन्छु म उहाँको मार्गमा हिँड्न चाहन्छु अनि म नयाँ विश्वास हिँड्दा सुरुमा त सब कुरा राम्ररी चलिरहेको जस्तै देखिन्छ तर अलिकति अगाडि बढेपछि क्रिस्चियन जीवनमा चाहिँ एउटा समस्या महसुस हुन थाल्छ मसित एउटा पापको समस्या हुन थाल्छ यो किन हुन्छ भनेर म बुझ्न सक्दिनँ म जिल्लो पर्छ कहिले काहीँ मलाई आफूले क्रिस्चियन जीवनमा जितिरहेको भन्दा त हारिरहेको नै बढ्दा जस्तो लाग्छ विजयहरूभन्दा हारहरू बढी हुने गरेको जस्तो लाग्न थाल्छ अनि रोमी सात अध्यायको यो सङ्घर्ष ज्यादै वास्तविक छ अन्तमा त्यो ठाउँमा आइपुग्छ एउटा विश्वासी अथवा आइपुग्न आवश्यक छ जब उसले महसुस गर्छ म सक्दिनँ जुन कुरा असल छ त्यो पूरा गर्ने म पाउँदिन क्रिस्चियन जीवनलाई क्रिस्चियन जीवन जिउनलाई जे आवश्यक छ त्यो मसँग छैन म त्यो सक्दै सक्दिनँ अनि ठिक यही कुरा नै त्यो हो जुन चाहिँ परमेश्वरले मैले पत्ता लागेको छ भन्नुहुन्छ योहन्ना 15 5 पढ दाहको बोट म नै हुँ तिमीहरू चाहिँ हाँगारो हो जो ममा रहन्छ अनि म उसमा उसैले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ जसरी मुक्तिका निम्ति मलाई परमेश्वर नै चाहियो अब क्रिस्चियन जीवन जिउन सक्नको लागि पवित्र जीवन जिउन सक्नको लागि मलाई परमेश्वर नै चाहियो त्यहाँ पुग्नु परेछ किनभने यो क्रिस्चियन जीवन कसको जीवन हो आखिरमा यो परमेश्वरकै जीवन हो म त होइन अब ख्रिस्ट म भित्र जीवन हुन्छ यो क्रिस्चियन जीवन के हो यो क्रिस्चियन जीवन वास्तवमा अनुग्रह हो पहिलो कोरिन्थी 15:10 तर म जे छु परमेश्वरको अनुग्रहद्वारा नै छु अनि मलाई दिएको उहाँको अनुग्रह व्यर्थ भएन तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरेँ पावलले भन्छन् तरै पनि मैले होइन तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो यो जीवन के हो यो हाम्रो काम गराई होइन यो चाहिँ परमेश्वरको काम गराई हो साँचो क्रिस्चियन जीवन जबसम्म हाम्रो काम गराई हुन्छ तबसम्म हायक म कति अभागी मानिस सङ्घर्ष हार सक्दिनँ तर साँचो विजय क्रिस्चियन जीवन चाहिँ उहाँको काम गराइयो फिलिपी 2:13 अघि पढेको थियौँ फेरि पढौँ यो मेरो अनुवाद पढिन्छु किनकि उहाँको शुभ इच्छा अनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरू भित्र काम गर्नुहुने परमेश्वर नै हुनुहुन्छ उहाँको काम गराइयो यो त ज्यादै उत्साहपूर्ण वचन हुनुपर्ने हाम्रो लागि मलाई यो ज्यादा नै ठुलो काम गरेको सत्यता यो पदले छर्लङ्ग पारेको परमेश्वर म भित्र काम गरिरहनु भएको छ उहाँले काम गर्नुपर्छ अनि म जिउन सक्छु साथै क्रिस्चियन जीवन चाहिँ यो परमेश्वरको सामर्थ्य हो उहाँको सामर्थ्यले हो कलसी 1:29 यसैका निम्ति म पनि उहाँको प्रभावकारी कार्य अनुसार जसले ममा अथवा मभित्र सामर्थ्य साथ काम गर्दछ, संघर्ष गर्दै परिश्रम गर्दछ। यो चाहिँ शारीरिक संघर्षले होइन, यो चाहिँ परमेश्वर मभित्र रहेर सामर्थ्य साथ यो संसारमा अघि बढ्ने जीवनको कुरा गर्दछ। साथै यो क्रिश्चियन जीवन चाहिँ परमेश्वरको विजय हो, हाम्रो होइन। त्यसैले रोमी 7 अध्याय हामीले देख्यौं, क्रिश्चियन चाहिँ व्यवस्थाको अधीनमा राखिएको छैन, बरु उसलाई त्यसबाट स्वतन्त्र पारिएको छ। ऊ एउटा नयाँ सम्बन्धमा ख्रिस्टसित जोडिएको छ, तरै पनि ऊ आफैसँग असल गर्ने सामर्थ्य छैन, इच्छा चाहिँ छ। अनि 7 अध्यायभरि चाहिँ कसरी ऊ सक्दैन भन्ने कुरामा चाहिँ टुङ्गिएको छ, अनि 8 अध्यायको लागि अब तयार पारेको छ, अब कसले मलाई छुटकारा दिला, अब पाप र मृत्युको व्यवस्थालाई जित्ने अर्को व्यवस्था चाहिँ रोमी 8 अध्यायमा सुरु हुन्छ। अर्को क्लासमा त्यो अध्ययन हामी गर्नेछौँ। धन्यवाद।